नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। सूचना तथा संचार मन्त्री विक्रम तिमिल्सिनाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझाव सहित संवादमा आउन आग्रह गर्नुभएको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौ। अनि हुलाक सेवा विभागका पछिल्ला कार्य प्रगतिहरूका सन्दर्भमा महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाऊ।
नेपाल पत्रकार महासंघले बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयक राष्ट्रिय भेला हालै ललितपुरमा सम्पन्न गरेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
संचार क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै ती समस्या समाधानका लागि रचनात्मक सुझाव सहित संवादमा आउन सरकारले नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार क्षेत्रका समस्या समाधानका लागि सरकारसँग औपचारिक संवाद र रचनात्मक छलफलमा सहभागी हुन महासंघलाई आग्रह गर्दै संचार क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा सरकारवालाबाट सुझाव लिन सरकार आतुर रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघले गत साता ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रता, संचार कानून सुधार तथा पत्रकारितासँग सम्बन्धित सबै विषयमा संवादका लागि ढोका खुला राखेको स्पष्ट पार्नुभयो। प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार पूर्ण प्रतिबद्ध रहेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनमा कुनै अवरोध नरहेको दावी गर्दै उहाँले सरकार प्रेस स्वतन्त्रता संरक्षण र प्रवर्धनका लागि सचेत रहेको स्पष्ट पार्नुभयो। मन्त्री तिमिल सिन्हाले यसलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन संचार मन्त्रालय तथा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
यो सरकार चाहिँ प्रेस स्वतन्त्रता संकुचन गर्न लागेको जस्तो संकेत उहाँहरूको रहेको मैले पाए, त्यो विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकार मित्रहरूलाई अनुरोध गर्न चाहन्छु। हामीलाई लोकतन्त्रको आधार स्तम्भ भनेको प्रेस स्वतन्त्रता हो भन्ने पूर्णतया जानकारी छ। आज मूल रूपमा प्रश्न प्रेस स्वतन्त्रता हुने कि नहुने भन्ने होइन, यो कसैले पनि प्रेस स्वतन्त्रता हनन गर्न सक्दैन। तपाईँहरूले भनिरहनु भएको छ संवैधानिक अधिकार हो, तपाईँहरू नै भन्दै हुनुहुन्छ प्रेस स्वतन्त्रता दिएन सरकारले भनेर। संचार मन्त्रालयको तर्फबाट म पूर्ण प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यसो भएको यो विषयमा छ भनेर संवाद गर्न चाहनु भनेदेखि, प्रेस स्वतन्त्रता हनन भएको विषय कसैलाई लागेको छ भनेदेखि बसेर सल्लाह गर्न सकिन्छ। प्रेस स्वतन्त्रता कसैले हनन नै गर्न नसक्ने स्थितिमा छौ। सरकार गैर जिम्मेवार कतै भएको छ भनेदेखि तपाईँहरूको सबभन्दा ठुलो धर्म भनेको सरकारलाई प्रश्न गर्ने हो, त्यसमा कुनै पनि शंका छैन। पत्रकारिता भनेको पनि एउटा संस्था हो, हामीले चौथो अङ्ग भन्ने गरेका छौ। यसको हितको लागि, यसलाई रिपुटेड बनाउनको लागि, यसलाई बलियो बनाउनको लागि, सस्टेनेबल बनाउनको लागि लागि साँच्ची नै जिम्मेवार पूर्ण तरिकाबाट तपाईँ हामी अगाडि बढ्ने हो भनेदेखि म र म संलग्न मन्त्रालय त्यसमा गम्भीरता सहित तयार छ। हामी केही लिगल रिफर्मको क्रममा छौँ। सरकारको अकाउन्टेबिलिटीको माथि प्रश्न छ भने तथ्य सहित राख्न तपाईँहरू कहिले पनि हिचकिचाउनु हुँदैन। त्यो हिचकिचाउने वातावरण भयो भने त्यहीँनिर लोकतन्त्रको डिजेनेरेसन सुरु हुन्छ भन्ने कुरा म विश्वास व्यक्त गर्छु। यो क्षेत्र बनाउनको लागि सरकारले के गर्न सक्छ त्यो काममा केन्द्रित भएर काम गर्नको लागि पनि म तयार छु। पत्रकारिताको क्षेत्रमा गलत किसिमले हात हाल्यो भनेदेखि सजिलो हुँदैन भन्ने त हामीलाई जानकारी होला नि, तर त्यति हुँदा हुँदै पनि सरकारका चाहिँ विभिन्न पक्षहरूसँग अकाउन्टेबल हुनुपर्ने बाध्यताले गर्दाखेरि कहिलेकाहीँ यताउति हुन सक्ने हुन सक्छ। तर पत्रकारिताको क्षेत्रमा गलत किसिमले इन्टरफियर गर्ने सरकारको सोच छैन। यो क्षेत्रलाई बलियो बनाउने, यो क्षेत्रलाई सफा बनाउने, यो क्षेत्रलाई सशक्त बनाउने, यो क्षेत्रलाई कमिटेड बनाउने कामको लागि हामी सधैँ तयार छौँ। सरकार तपाईँहरूका समस्या सुन्न पनि तयार छ, समाधान गर्न पनि तयार छ। अब यो समग्रतामा सरकार संचार क्षेत्रसँग काम गरेर अगाडि बढ्नको लागि केही कार्यक्रमहरू पनि ल्याएको छ। तपाईँहरू पनि तयार भएर आउनुहोस्, म पनि तयार हुन्छु, मेरो मन्त्रालय तयार हुन्छ, र हामी बसेर कन्स्ट्रक्टिभ इन्गेजमेन्टबाट यो समग्र क्षेत्रलाई उचाल्नको लागि काम गरौँ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संचार सम्बन्धी कानून, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता बारे राष्ट्रिय बहसको आवश्यकता रहेको बताउनुभयो। अब बन्ने संघीय संचार कानून कस्तो हुनुपर्छ, पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन कसरी गर्ने तथा पत्रकार स्वयंको व्यावसायिक उत्तरदायित्व कसरी सुदृढ बनाउने भन्ने विषयलाई प्राथमिकतामा राखेर हेरिनु पर्ने अध्यक्ष शर्माले बताउनुभयो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषय संविधानले नै सुनिश्चित गरेको भए पनि पछिल्लो समय यसमा अंकुश लगाउन खोजेको आशंका उत्पन्न भएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो। अध्यक्ष शर्माले पत्रकारहरूले न्यूनतम पारिश्रमिक नपाएको, विभिन्न संचार माध्यमहरू आर्थिक संकटका कारण बन्द हुने अवस्थामा रहेको, पत्रकारहरू पेसाबाट पलायन हुने अवस्था आएको र पत्रकारितातर्फ आकर्षण घट्न थालेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो।
संविधानले नै विचार र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ, सुनिश्चित गरेको छ, तर पनि यति बेला हामीले कतैबाट पनि संकुचन हुन नहुने हाम्रा अभिव्यक्ति स्वतन्त्रता संकुचनमा परेको आभास चाहिँ हामीले गरेका छौँ। अहिले भर्खरै सरकारले 100 दिन पार गरेको छ, तर हामीले यो 100 दिनको बीचमा सरकारले मिडिया प्रति हेर्ने दृष्टिकोणमा बढी संकुचन भएको छ, किनभने हाम्रो सूचनाको पहुँच छैन, धेरै पत्रकारहरूलाई सूचनाको पहुँच नभएको हुनाले थाहा नभएको होला। सिंहदरबारमा पनि मन्त्रीजीको सम्म त हामी जान पाउँछौ, तर प्रधानमन्त्री कार्यालयको गेटसम्म पनि जान सक्ने अवस्था चाहिँ अहिले पत्रकारहरूको छैन। त्यस्तै गरी संसदीय समितिमा पनि जान सक्ने अवस्था छैन। त्यस्तै गरी व्यवहारमा चाहिँ राजनीति र आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास भएको हो कि, यति बेला मात्रै होइन राज्य जहिले पनि अनुदार हुन्छ भन्ने उदाहरण चाहिँ तपाईँ हामीले भोगेकै छौँ। अहिलेको करिब 2/3 सरकारले पनि मिडियामाथि चाहिँ राजनीतिक क्षेत्रबाट संकुचन भएको अनुभूति पत्रकार महासंघले गरेको छ। प्रेसको अभिव्यक्ति स्वतन्त्रता भनेको सूचना माग्ने, पाउने र प्रकाशन र प्रसारण गर्नु पूर्व परीक्षण र यकिन गरेर मात्रै प्रकाशन र प्रसारण गर्ने अधिकारभित्र पर्दछन्। तर अहिले चाहिँ सूचनाको भेरिफाई गरेर प्रकाशन पूर्व नै कतिपय अवस्थामा चाहिँ तपाईँ हामीले भोगेकै छौँ। समाचार हटाउने राज्यबाट चाहिँ कहीँ कतै हस्तक्षेप भएको हो कि भन्ने अनुभूति चाहिँ बेला बेलामा पत्रकारहरूले गर्नु भएको छ। त्यो चाहिँ यो संविधानले दिएको अधिकारमाथि चाहिँ कहीँ कतै संकुचन भएको हो कि भन्ने आभास चाहिँ नेपाली मिडियाले गरेको छ। अहिलेको अवस्थामा हेऱ्यो भने कतिपय सार्वजनिक चासोका विज्ञापनहरू पनि ती चाहिँ सूचना हुन्, त्यसलाई संविधानले पनि स्वीकार गरेको छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनले पनि स्वीकार गरेको छ। कतिपय सूचनाको संकुचन गर्ने प्रयास चाहिँ यो हाम्रो अधिकार हो। संविधानले नै सूचना लिने र दिने जुन अधिकार दिएको छ, सूचना पाउनबाट वञ्चित भएको भन्ने आभास भएको छ। अहिले धेरै जसो पत्रकारहरूले पारिश्रमिक नै पाउँदैन, यसले पत्रकारितामा आउने पुस्ताका लागि आकर्षण चाहिँ घट्दछ। अहिले समग्रमा मिडिया उद्योग व्यवसाय नै धाराशाही छ र लोकतन्त्रका लागि ठूलो आवाज भएका धेरै मिडियाहरू अहिले बन्द भएका छन्। श्रमजीवी पत्रकारले पलायन हुनुपर्ने अवस्था भएको छ, यस्तो जोखिम देशैभरि छ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले संचार क्षेत्र सहित सबै क्षेत्रको मनोबल अभिवृद्धिका लागि सरकारले सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो। नयाँ संचार कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुनै पनि रूपमा खुम्चिन नदिने गरी कानूनी व्यवस्था गर्न सरकार संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो। साथै पत्रकार आचार संहिताको पालना, व्यावसायिक उत्तरदायित्व र पत्रकारिताको गुणस्तरबारे नेपाल पत्रकार महासंघले पनि गम्भीर आत्मसमीक्षा गर्दै सुनियमनलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता पूर्व अध्यक्ष विरहीले औल्याउनु भयो।
जस्तो सुकै परिस्थितिमा नेपालको प्रेस जगतले आफ्नो कर्तव्य पूरा गर्नको निमित्त विभिन्न प्रकारको मूल्यहरू चुकाइरहेको छ, राजनीतिक कारणले देशमा लोकतन्त्र नभएको कारणले उत्पन्न परिस्थिति बेग्लै थियो। तर संविधानले पूर्ण प्रेस स्वतन्त्रता लेखिसकेपछि र परिवर्तनको आन्दोलनको नेतृत्व नै प्रेस जगतले गरिसकेको अवस्थामा पनि पत्रकारहरूले एउटा आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु भनेको एउटा दुःखद अवस्था हो। र त्यो प्रवृत्ति राज्यको प्रवृत्ति सूचना लुकाउने अथवा सही सूचनालाई गलत साबित गर्नको निमित्त विभिन्न प्रकारका प्रयत्नहरू गर्ने कोसिस अहिले पनि कुनै न कुनै रूपमा भइरहेको अनुभूति पत्रकारहरूले पनि र पत्रकारका पाठक श्रोता र दर्शकहरूले पनि गरिरहेको हुनुपर्छ भन्ने मलाई लाग्दछ। हामीले विगतका कानून अहिले रहिरहेका कानूनहरू पनि प्रयोग हुन नसकेको महसुस धेरैले गरेका छन्। त्यसै कानून निर्माण गर्नुलाई पत्रकारहरूको लागि अझ उनीहरूको मनोबल र स्वतन्त्रतालाई कमजोर पार्न चाहनुलाई कसैले पनि त्यसलाई बहादुरी ठान्ने गल्ती गर्नु हुँदैन भन्ने मलाई लाग्दछ। राज्यले बनाएको कानूनलाई पत्रकारहरूले स्वीकार गर्दछन्। कानूनले नपुग्ने ठाउँमा आफैले पनि आचार संहिता बनाएर आफूलाई नै आफ्नो मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यो कतिसम्म पुरा भएको छ भन्ने आफ्नो ठाउँमा होला, तर पत्रकारहरू निरङ्कुश हुन चाहँदैनन्। अरूलाई सीमामा राख्न चाहने पत्रकारहरूले निरङ्कुश र अराजक हुने छुट र सुविधा पत्रकारहरूलाई हुन सक्दैन। त्यसकारण पत्रकार महासंघले आचार संहिता कतिको पालना गरिरहेका छन् पत्रकारहरूले र व्यावसायिक जिम्मेदारी कतिको निर्वाह भइरहेको छ भन्ने दिशामा गम्भीर रूपमा अहिले भइरहेका प्रयत्नहरू भन्दा अझ प्रभावकारी कदमहरू चाल्नु आवश्यक छ भन्ने मलाई लाग्दछ। अहिले एकातिर भ्रामक सूचनाहरूको बाढी आइरहेको छ र सत्य कुराहरू ओझेलमा पर्ने स्थिति छ, अर्कोतिर अल्गोरिदमले मानिसलाई टाँगाको घोडा जस्तो बनाउने प्रयत्न गरिरहेको अवस्थामा हाम्रा पाठक श्रोता र दर्शकहरूलाई सही सत्य र तथ्य सूचना कसरी उपलब्ध गराउने एउटा गम्भीर चुनौतीको अवस्था छ। त्यसैले पत्रकारहरूको क्षमता र सामर्थ्य वृद्धि गर्ने कामलाई राज्यले पत्रकार महासंघले र पत्रकारितासित सम्बन्धित सबै संस्थाहरूले उच्च प्राथमिकता दिनुपर्दछ भन्ने मलाई लाग्दछ। राज्यले पत्रकारिता क्षेत्रलाई सहयोग गर्ने एउटा प्रमुख क्षेत्र विज्ञापन र अरू सहयोगहरू सँगसँगै यसको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूको लागि उच्च प्राथमिकताका साथ सहयोग गर्नु आवश्यकता छ।
सञ्चार माध्यमले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने तथा सत्य तथ्य र जिम्मेवार पत्रकारितालाई थप सुदृढ बनाउन सरकार र पत्रकार महासंघ बीच साझा समझदारी आवश्यक रहेको बताइएको छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी हुलाक सेवा विभागका पछिल्ला कार्य प्रगतिहरूका सन्दर्भमा महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
सरकारको 100 दिने कार्यसूची पनि सार्वजनिक भइसकेको छ, पूरा भएको छ 100 दिन। यो भित्रमा मन्त्रालय अन्तर्गतका निकायहरूले धेरै सुधार गरेको पनि आइरहेको छ। हुलाक सेवा विभागको पछिल्लो अवस्था के छ?
हुलाक सेवा विभागको कुरा गर्दाखेरि हामीले वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने त छँदैछ होइन, त्यसपछि चाहिँ अहिले गभर्मेन्ट कुरियर सर्भिसको रूपमा हुलाकलाई रूपान्तरण गर्ने भनेर जुन शासकीय सुधार कार्ययोजनाभित्र हाम्रो कार्ययोजना पर्यो, त्यसभित्र हामीले 2-4 कुरालाई अलिकति मजासँग गरौँ भनेर सोच्यौँ। किनभने अलिअलि पाइला चाल्दै थियौँ, त्यसमा सरकारले प्राथमिकतामा राखेपछि भएकै स्रोत साधनबाट पनि मनलाई ठुलो बनाएर सुरु गरौँ न त भनेर हामीले सुरु गर्यौँ। सुरु गर्ने चरणमा अलिकति च्यालेन्जेस आएको थियो, अलिअलि समन्वय, अलिअलि साथ नपाइने हो कि भइरहेको थियो होइन, जिल्ला प्रशासन कार्यालयहरू अन्य निकायहरूसँग। तर बिस्तारै घचर्दै लगेपछि चाहिँ सबैतिर मजाले चलायमान भयो। अहिले हजुरलाई भन्नु पर्दाखेरि हामीले 2,78,000 जुन पासपोर्ट जिल्लाहरूमा पुर्यायौँ, जिल्लामा पुर्याइसकेपछि अहिले चाहिँ 75 जिल्लाबाट यो घर दैलोमा सेवा सुरु भयो। यो भने त एकदमै राम्रो होइन। अब ऋणका पत्र लिएर जाँदाखेरि कति पिर पर्थ्यो नागरिकलाई, फेरि पनि पत्र लिएर आयो हुलाकले भनेर पिर पर्ने, अहिले पासपोर्ट जाँदा अन्य कागजात नजिकै जाँदाखेरि खुसी हुनु भएको छ, त्यो एउटा राम्रो भएको छ। सँगसँगै सवारी चालक अनुमति पत्र वर्षौंदेखि छाप्न नपाएर सेवाग्राहीले पाउनु भएको थिएन, त्यो जिल्लासम्म लाने भन्ने कुरो पनि एकदम गाह्रोसँग पुग्थ्यो, धेरै पछि पुग्थ्यो। हुलाकसँग काम गरेपछि, यातायात व्यवस्था विभागले काम गरेपछि चाहिँ जति बेला छापिन्छ, छापिने बित्तिकै तुरुन्तै प्रदेश अन्तर्गत हाम्रो यातायात कार्यालयहरू छ सबै प्रदेशको, त्यहाँ पुग्यो। 8,00,000 भन्दा बढी सवारी चालक अनुमति पत्र हामीले पुर्याइयो, त्यो पनि सफल भयो। अनि त्यसपछि अब यो लाइसेन्स पुर्याउने काम त घर दैलोमा सुरुमा त थिएन, किनभने सुरुमा त जिल्लैसम्म पनि पुगेको थिएन, यो काम गराएको थिएन, यो हाम्रो लागि पहिलो भएको थियो। अनि त्यसै मध्येबाट पनि सातवटा जिल्लामा चाहिँ घरै दैलो पुर्याउने पनि आरम्भ भइसक्यो भन्दाखेरि सातै परदेश अन्त अन्त पनि अब बिस्तारै घरसम्म पुर्याउने गर्न सक्छ भन्ने हाम्रो हिम्मत चाहिँ छ। अब त्यहाँको सम्बन्धित यातायात कार्यालयले हाम्रो उल्ला कार्यालयहरूले छलफल गरिसकेपछि अघि बढ्ला त्यो। अब यो भन्दा भन्दै फेरि यी सबै कुरा पुर्याउने भन्दैछौँ समयलाई कसरी छोट्याउने होला भनेर हामीले एक्सर्साइज गरेका थियौँ। अनि हाम्रो डाक रेखा अलिक पुरानो खालको रहेछ लामो दूरीबाट एउटा परदेशको डाक हिँड्यो भने त्यही परदेशको बाटो हुँदै हुँदै बल्ल अर्को परदेशमा प्रवेश गर्ने खालको रहेछ अनि परदेश परदेशको नजिकैबाट ठ्याक्क जोडिने बाटो हुँदाहुँदै घुम्न पर्ने बाध्यता रहेछ। ती चिजलाई चाहिँ ब्रेक थ्रु गरेर डाक रेखा पुनरावलोकन गरियो बैशाखमा ठ्याक्कै त्यसपछि त यस्तो मजासँग त्यो कामहरू भएको छ अन्तर जिल्ला अन्तर प्रदेश अन्तर पालिकामा होइन पल्लो घरबाट पल्लो घरमा जाने बाटोको बिचमा प्रदेश भयो भने प्रदेश घुम्नु पर्थ्यो भने अहिले ओल्लो घरबाट पल्लो घर सिधै गए जस्तै सिधा बाटोबाट गएको छ गर्दा सेवाग्राहीको सेवा पनि छिटो पुग्यो। अनि त्यति भएन यसभन्दा अगाडि तपाईँलाई मैले भनेको थिएँ दुईटा कुरा हामी गर्दैछौँ भनेर एउटा पोस्टल कोडको कुरा
हजुर
अर्को चाहिँ स्मार्ट हुलाको कुरा हामीले गर्छौँ भनेको थियौँ होइन त्यो पोस्टल कोड पनि हामीले 7 डिजिटमा रूपान्तरण गरेर हाम्रो सिस्टममा राखिसक्यौँ त्यो भएपछि अब 7 प्रदेश अनुसार पोस्टल कोड अब ओडासम्मै सहज हुन्छ ठेगाना प्रणाली व्यवस्थित गर्नलाई। यो एउटा आधार स्तम्भ तयार भयो अब सरकारले जुन चाहिँ टेक्निकल सिस्टमलाई त्यसमा गाँसिएपछि अझै सहजसँग हजुर हामीले ठेगाना प्रणालीमा हुलाक हुन अझै सहज हुन्छ यो कुरा पनि भएको छ होइन पब्लिकलाई नजिकैबाट सेवा पुर्याउन स्वास्थ्य भनेको सबैभन्दा संवेदनशील कुरा हो संविधानको हक पनि हो त्यो हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग हामीले सम्झौता गरेर अहिले चाहिँ देशभरिको 17 अस्पताल छन् त्यो सम्झौता भयो क्या त्यो त्यहाँ चाहिँ हामीले प्रयोगशालाको नमुना ढुवानी गर्छौँ लाने ल्याउने गरेका छौँ। अब यो बिचमै कति राम्रो ऊ भयो छ प्रभाव परेको छ भने ल्याबले आफैले के भन्दै हुनुहुन्छ अब आगामी दिनमा जिल्ला टु जिल्लाबाट पनि त्यहाँ एकदम जनतालाई सहज गराउने काम गरौँ एउटा रेफ्रिजरेटर अथवा चाहिँ एउटा टेम्परेचर मेन्टेन गर्ने खालको भेहिकल हुलाकले किन्न पर्यो हजुर यो सरकारलाई भन्नु पर्यो भनेर उहाँहरूले सुझाव दिनुभएको छ कि त्यसले पनि हामीलाई उत्साह थप्या छ। स्वास्थ्य शिक्षा सूचना केन्द्रका साना साना कुराले पनि जनतालाई अवेरनेस नहुँदा कति रोग लागेको छ होइन त्यो हुँदाखेरि साना साना कुराको सन्देश पनि पालिकासम्म पुग्ने अवस्था नहुँदाखेरि जुन वञ्चित हुनुभएको थियो अहिले चाहिँ त्यो पनि काम गरेका छौँ हामी स्वास्थ्य शिक्षा सूचना केन्द्रसँग पनि सम्झौता गरेका छौँ स्वास्थ्य बिमा बोर्डसँग पनि सम्झौता गरेर सामग्री ढुवानी गर्न थालिसक्यो स्मार्ट हुलाक पनि छनौट गऱ्यौँ यो पालि 50 वटालाई बनाउने भन्ने कार्यक्रम थियो अब त्यो स्मार्ट हुलाकले चाहिँ मजाले सूचना प्रविधिमा आधारित भएर स्ट्यान्डर्ड काम गर्छ त्यो पनि हामीलाई उत्साह थप्या छ अनि एयरलाइन्सहरूसँग नि गरेका छौँ अब पछिल्लोमा टेलिकमसँग सिम कार्ड लगायतको सामग्री घर दैलोमा पुर्याउने उहाँहरूको डिलरसँग पुर्याउने यी सबै लगायतमा पनि हामी अघि बढाएका छौँ अनि पासपोर्ट विभागसँग पूरक सम्झौता गरेका छौँ। कस्तो भने योभन्दा अगाडि चाहिँ 33 जिल्लाको जिल्ला प्रशासन कार्यालयमा हामीले पुर्याउने अनि बाँकी जिल्लाका जिल्ला प्रशासन कार्यालय त्यो 33 भित्र आउनु पर्थ्यो आफै त्यो बाध्यता थियो पासपोर्ट विभागसँग त्यो पूरक सम्झौता गरेर हामी सबै ठाउँमा लान सक्छौँ भनेर इलाकासम्म पुग्ने गरी सम्झौता नै गरेका छौँ त्यसले गर्दाखेरि राम्रो होला। अब त्यति मात्रै होइन हामीले यही कुरा गरिराख्दाखेरि धेरै कुरा आवश्यकता छ नि त सूचना प्रविधि टेक्नोलोजी स्रोत साधन त सीमित छन् त्यो भएर सीमित स्रोत साधनलाई चाहिँ अलिकति सपोर्ट गर्नुपर्छ भनेर जताततै एडभोकेसी गरि पनि रहेछौँ। अहिले बजेटमा अलिकति डाङ ढुवानी सवारी किन्नलाई बजेट आएको छ त्यसबाट पनि हामीलाई अलिकति राहत पुग्छ होला म्याडम।
हजुर अब यति धेरै नागरिकको सुविधाको लागि यहाँले हुलाकले काम गरिरहँदा हुलाक सेवाको महत्व दिन प्रतिदिन बढेको छ भन्न सकिन्छ?
एकदमै यो हुलाक भनेको कस्तो रहेछ भने म्याडम यो हाम्रो मुटु हो मुटुले ब्लड चाहिँ सर्कुलेसन गरेन भने शरीरका अन्य अङ्ग चल्दैन
हजुर
त्यो भएर सरकारले जतिसुकै काम गरोस् न त्यसले चाहिँ जनताले थाहा पाएनन् जनताको नजिकै पुगेन भने त जहिले पनि ग्याप रहिराख्छ नि त जहिले पनि इन्फर्मेसनबाट उनीहरू वञ्चित हुन्छ अनि सरकारप्रति उनीहरूको माया विश्वास चाहिँ पुनर्स्थापना हुँदैन त्यो हुँदाखेरि हुलाकलाई जति चलायमान गराएर सरकारको गुड्स र सर्भिस भनौँ न दुइटै चिज चाहिँ नजिकै पुर्याउन जब सकिन्छ त्यसपछि सरकार र जनताको एकदमै दूरी नजिक हुँदो रहेछ अनि माया बढ्दो रहेछ क्या मेरो सरकारले यो गरेका छ मेरो राज्यले यो गरेछ मलाई दिएको त मेरो राज्यले गरे हो नि त म जनता भएर गरे हो भनेर उसले सोच छ के अब हुलाक भनेको चाहिँ यो संसारभरि हुलाकलाई किन सबैभन्दा पहिलो स्थानमा राख्ने रहेछन् अन्य देशमा भन्दाखेरि जनतासँग जोड्नलाई राख्ने रहेछन् त्यो जनताले कहिले गुनासो गर्दैन किन भन्दा हुलाक नजिकै पुग्यो नि त यो बिचमा हाम्रो चाहिँ एकदम हुलाक प्रायोरिटीमा नपरेको अलि हेला गरे जस्तो ए हुलाक यस्तो बजेट किन चाहिन्छ तिमीहरूलाई गाडी किन चाहिन्छ त्यस्तो खालको उठ्यो जवाफहरू होइन यो निकायगत त्यस्तो भइरहेको अवस्था थियो अहिले अलिअलि शब्दमा माया गरिदिँदा पनि उत्साह थप्पिया छ कि स्रोत साधन त यो वर्ष थप्पिया छैन हामी सोचले काम गरेका छौँ होइन आउने वर्ष त केही सपोर्ट सुरु भएको छ नि त अनि यसै गरी गरी सबै निकाय अरूले पनि सहयोग गर्न थाल्नु हुँदो रहेछ
उहाँ हुनुहुन्थ्यो हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनी
सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ तबसम्मलाई हामी सरिता खनाल शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ नमस्कार